الحمد لله وكفى وسلام على عباده الذين اصطفى اما بعد اعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الرحمن علم القران خلق الانسان علمه البيان الشمس والقمر بحسبان والنجم والشجر يسجدان والسماء رفعها ووضع الميزان الا تطغوا في الميزان وأقيموا الوزن بالقسط ولا تخسروا الميزان والأرض وضعها للأنام فيها فاكهة والنخل ذات الأكمام والحب ذو الأصل والريحان فبأي آلاء ربكما تكذبان خلق الإنسان من صلصال كالفخار وخلق الجان من مارج من نار فبأي آلاء ربكما تكذبان رب المشرقين ورب المغربين فبأي آلاء ربكما تكذبان مرج البحرين يلتقيان بينهما برزخ لا يبغيان فبأي آلاء ربكما تكذبان يخرج منهما اللؤلؤ والمرجان فبأي آلاء ربكما تكذبان وله الجوار المنشآت في البحر كالأعلام فبأي آلاء ربكما تكذبان سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم أرنا الحق حقا وارزقنا اتباعه وأرنا الباطل باطلا وارزقنا اجتنابه ربنا زدنا علما. تو آج ہم اللہ کی توفیق سے سورۃ الرحمن پڑھنا شروع کر رہے ہیں. پچھلی کلاس میں سورہ فتح پڑھ کر کے ہم نے مکمل کری ہے. جیسے آپ کو بتایا تھا کہ ہمارا ٹارگیٹ یہ ہے کہ جو ہماری تفسیر کلاسز ہوتی ہیں جن میں مردوں کی کلاسز بھی شامل ہیں اور عورتوں کی بھی, تو ان میں ہم کوشش کر رہے ہیں کہ جو معارف القرآن کی جلد نمبر 8 ہے وہ مکمل کر لیں. تو اس میں صورتیں بہت ساری ہیں. سورہ محمد صلی اللہ علیہ وسلم سے شروع ہوتی ہیں اور قرآن مجید کی آخری صورت الناس تک یہ والیوم کور کرتی ہے. تو اس میں ہم نے سب سے پہلے 30واں پارہ مکمل کیا سورہ نبا سے لے کر کے سورہ ناس تک. الٹی ترتیب میں ہم نے چلایا تھا, ناس سے شروع کیا تھا اور بیکورڈ چلتے چلتے سورہ نبا پہ 30واں پارہ ختم کیا. اور پھر اس کے بعد ہم نے کچھ یعنی رینڈملی بھی کہہ سکتے ہیں کہ بیچ بیچ میں سے پھر صورتیں کر کر کے کچھ صورتیں جو ہیں وہ ہم خواتین کی کلاس کے اندر کر رہے ہیں, کچھ یہاں پہ کر رہے ہیں. ریکارڈنگز سب کی ہی ویب سائٹ کے اوپر پڑی ہوتی ہیں, تو اگر کوئی چاہے کہ وہ والی صورت کی تفسیر سنیں کہ جو کہ خواتین کی کلاس میں ہوئی ہے, تو وہ بھی ویب سائٹ کے اوپر اویلیبل ٹو آل ہے. تو اب ہم مردوں میں سورۃ الرحمن شروع کر رہے ہیں. ارادہ یہ ہے کہ سورۃ الرحمن مکمل ہونے کے بعد پھر سورۃ واقعہ بھی پڑھ لیں گے اور اس کے بعد پھر سورۃ حدید. تو اس طرح سے یہ تین صورتیں اس پارے کی ہم مردوں میں ختم کر لیں گے. اور خواتین میں ہم نے آلریڈی شروع کری ہوئی ہیں سورۃ الزاریات سے, یہ والا پارہ جو کہ پارہ نمبر 27 بنتا ہے. تو 27th پارہ اس ترتیب سے چلا رہے ہیں. بہرحال سورۃ الرحمن ان آف اٹ سیلف بہت اہم صورت ہے اور ون آف دا موسٹ ویل نون سورت آف قرآن ہے نا سورہ الرحمن. تو پڑھنا شروع کرتے ہیں فاتح القرآن والیوم 8 سے سورہ الرحمن. یہاں لکھا ہے انہوں نے کہ یہ مدنی صورت ہے. مدنی صورت کا مطلب ہوتا ہے کہ ہجرت مدینہ منورہ کے بعد جو نازل ہوئی ہیں, اگرچہ کہ آگے پھر اس کے بارے میں ایک ڈسکشن ہے کہ شاید یہ مکی صورت بھی, یعنی کچھ صحابہ کے نزدیک مکی صورت بھی ہے. اعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم. الرحمن, رحمان, یہ اللہ تعالیٰ کا ایک صفاتی نام ہے. اللہ تعالیٰ کا ذاتی نام اللہ ہے, ٹھیک ہے. جو کسی کو بھی جس کسی کو بھی ایک مین آئیڈینٹیفیکیشن کے لیے جو نام استعمال کر کیا جاتا ہے اس کو ذاتی نام کہتے ہیں. اور اس کے علاوہ اگر اس کی کوئی صفت ہے, کوئی کوالٹی ہے, کوئی کیریکٹرسٹک ہے, کوئی عادت ہے, تو اس کی بنا پر اگر اس کو کوئی نام دیا گیا ہے تو اس کو صفاتی نام کہا جاتا ہے. تو اللہ رب العزت کا بھی یہی معاملہ ہے کہ اللہ تو ذاتی نام ہے और अर-रहमान, अर-रहीम, मालिक, कुद्दूस, ये सारे के सारे सिफाती नाम हैं। तो अर-रहमान इस सिफाती नाम से अल्लाह ताला ने शुरू किया, फिर उसके बाद फरमाया अल्लमल कुरआन, कि उसने सिखाया अल-कुरआन, उसने इल्म दिया अल-कुरआन का। ठीक है, रहमान ने इल्म दिया अल-कुरआन का। अभी हम सिर्फ तर्जुमा कर रहे हैं, बाकी तफसील इंशाअल्लाह आगे पढ़ते रहेंगे। खलक अल इंसाना, उसने तख्लीक किया इंसान को। ठीक है, तो ये सब जो हैं ये वर्ब्स हैं, लेकिन इनके अंदर थर्ड पर्सन की ज़मीर यानी प्रोनाउन इस्तेमाल हुआ है। वो प्रोनाउन पॉइंट किस तरफ कर रहा है? अर-रहमान के नाउन की तरफ पॉइंट कर रहा है कि उसने इल्म दिया, उसने तख्लीक किया। ठीक है ना, तो इस तरह से तीन आयतों का तो तर्जुमा हो गया। फिर उसके बाद चौथी आयत अल्लामा हुल बयाना, अल्लामा हु, उसने सिखाया उसको अल बयान। अब यहाँ पर अल्लामा भी एक थर्ड पर्सन वर्ब है पास्ट टेंस के अंदर, उसने सिखाया, जैसे अल्लामा आयत नंबर 2 में था उसी तरह से अल्लामा आयत नंबर 4 में भी है, लेकिन यहाँ पर अल्लामा के साथ जो है उसका ऑब्जेक्ट भी लगा हुआ है, मफ़ऊल जिसको कहते हैं, हु की जो प्रोनाउन है ज़मीर है वो इसका ऑब्जेक्ट है। ठीक है, ऑब्जेक्ट नंबर 1, मफ़ऊल नंबर 1 कि उसने सिखाया उसको, अब किसको? अल इंसान को, जिसका तस्करा आयत नंबर 3 में आ चुका था। ठीक है, तो अल्लमल इंसाना अल बयाना ये भी कह सकते थे, कि उसने सिखाया इंसान को अल बयान। लेकिन जब एक दफा इना है तो अब नेक्स्ट सेंटेंस में ज्यादा मुनासिब होता है, अल इंसान की जगह प्रोनाउन हु इस्तेमाल किया कि उसने सिखाया इंसान को अल बयान। बयान का मतलब क्या होता है? एक्सप्रेस करना, डिस्क्राइब करना। ठीक है, उर्दू में बयान करने का लफ्ज भी इस्तेमाल होता है इसके लिए। अश-शम्सु वल कमरु, शम्स सबको पता है सूरज को कहते हैं, कमर ये भी सबको ही पता होगा कि चांद को कहते हैं। बिहुस्बानिन, हिसाब के साथ है, हिसाब के साथ, बा साथ के माने में इस्तेमाल होता है विद, और हुस्बान की आगे तशरीह भी आती है, लेकिन कॉमनली इसकी अंडरस्टैंडिंग यही है कि हिसाब। ठीक है, यानी आम अंडरस्टैंडिंग इस आयत यही बनती है कि सूरज और चांद की जो रोटेशन होती हैं और रेवोल्यूशन होती हैं, इनसे ना हम हिसाब किताब करते हैं अपने दिनों का, महीनों का, सालों का। ठीक है, ये हिसाब किताब हो गया। वन नजमु वश्शजरु यस्जुदान, अब यहाँ पर बड़ा इंटरेस्टिंग एक वर्ड है अन नजम। नजम तकरीबन सभी समझते हैं कि नजम का मतलब होता है सितारे, ठीक है ना, स्टार्स, लेकिन यहाँ पर जो नजम है ये नजम ये सितारे है ही नहीं। ठीक है, बल्कि ये नजमुन है। नजमुन मींस के जो ऐसे पौधे होते हैं, श्रब्स जिनको कहते हैं, या जिनको के खैर बेल कहते हैं उर्दू के अंदर इनको, बेलें, यानी जिन पौधों के तने नहीं होते, ट्रंक नहीं होते, उनको नजम कहते हैं। ठीक है, तो यहाँ पे इन्होंने झाड़ से इसको ट्रांसलेट किया है, तो झाड़ को अंग्रेजी में श्रब्स कहते हैं, और झाड़ की भी बाकायदा तना नहीं होता, उसकी भी जो है ना वो डंडियाँ होती हैं, बस सारी डंडियाँ ही तकरीबन बराबर होती हैं, मेन कोई तना नहीं होता दरख्त की तरह, तो वो भी इसके अंदर शामिल हो जाएगी। अंगूर की बेल, वो भी इसमें शामिल हो जाएगी। लौकी की बेल, तुरई की बेल, करेले की बेल, ये सारी बेलें होती हैं, और बहुत सारे फलों की भी बेलें होती हैं, सॉरी ये फूलों की भी बेलें होती हैं, तो वो मुराद है अन्नजम से। और शजर, शजर उस दरख्त को कहते हैं कि जिसके बाकायदा ट्री ट्रंक होता है। तो दोनों तरह के जो पौधे हैं, नजम और शजर, यस जुदान, दोनों सजदा कर रहे हैं, सजदे में हैं। तो यहाँ पर सजदे से क्या मुराद है कि अल्लाह ताला की इबादत, अल्लाह ताला के सामने जिसको कहते हैं ना सरे तस्लीम खम करना, इसका मतलब ये नहीं है कि आपका सर जो है वो ज़मीन ज़मीन से लगा हुआ है, بلکہ سرے تسلیم خم کرنے کا مطلب ہوتا ہے کہ کسی بات میں انکار نہ کرنا، ہر بات میں اقرار کرنا، ہر بات کے سامنے تسلیم کر دینا، اپنے آپ کو جھکا دینا اپنے آپ کو. تو یہ سارے کے سارے جو پلانڈ کنگڈم ہے، رائٹ، یہ سب پلانڈ کنگڈم ہے نا، نجم اور شجر، تو یہ اللہ تعالیٰ کے سامنے جھکے ہوئے ہیں. والسماء، اور آسمان، رفعہ، ٹھیک ہے. آسمان کا لفظ عمومی طور پر جب سنگولر میں استعمال ہوتا ہے نا، یہاں پر جیسے ہے السماء، تو وہ جو آسمان دنیا ہے، جو فزیکل آسمان ہمیں نظر آتا ہے، وہ مراد دیا جاتا ہے. تو اس فزیکل آسمان کی بات ہو رہی ہے کہ رفعہ، اس نے اٹھایا اس کو. کس نے اٹھایا؟ اللہ نے، الرحمن نے اٹھایا اس کو، یعنی اونچا کیا. رفع کا مطلب ہوتا ہے اونچا کرنا، ٹھیک ہے، رفعت اور بلندی، اردو زبان میں بھی ہم کہتے ہیں نا اونچائی کو. تو رفع، اس نے اٹھایا، ہا، اس آسمان کو، ہا کی ضمیر السما کی طرف پوائنٹ کر رہی ہے. تو آسمان اللہ تعالی رحمان نے اٹھایا اس کو. ووضع المیزان، اور رکھا. وضع کا مطلب ہوتا ہے رکھنا، کسی چیز کو بچھانا یا کسی چیز کو نیچے کی طرف رکھ دینا، ٹھیک ہے. جیسے آپ کے ہاتھ میں کوئی برتن تھا، اب آپ نے اس برتن کو نیچے رکھ دیا، تو اس کو کہیں گے وضع. تو کس چیز کو رکھ دیا؟ الرحمن نے المیزان، بیلنس کو، یا ایبلٹی ٹو میجر. ناٹ جسٹ بیلنس سے مراد وہ والا ترازو جو کہ ہم اپنی سائنس لیب میں یوز کرتے تھے، یا یہ کہ جو سونار کے یہاں ترازو رکھا ہوا ہوتا ہے، یا کچھ لوگوں کے کچن میں بھی ایک ترازو ہوتا ہے، ٹھیک ہے. وہ والا ترازو ضرور، یعنی صرف وہ مراد نہیں، بلکہ اینی تھنگ دیٹ یو کین یوز ٹو میجر، تو وہ المیزان کے اندر شامل کر سکتے ہیں. تو اللہ تعالیٰ نے یہ کانسیپٹ بنایا، اللہ تعالیٰ نے یہ دنیا کے اندر میجرمنٹ کا سسٹم کریٹ کیا. تو ایک کریشن ہے نا اللہ تعالیٰ کی، ہم نظام ہی نہ بناتے تو پھر ہم کو تھوڑی کچھ میجر کر سکتے تھے، ٹھیک ہے. تو خیر، اللہ تعالیٰ نے رکھا میزان کو، ٹھیک ہے. کوئی سوال ہو بیچ میں کسی کو تو آپ پوچھ سکتے ہیں لکھ کر کے. اس کے بعد آٹھویں میں فرماتے ہیں، آٹھویں آیت میں، اللہ تبغوا فی المیزان. اللہ، یہ ایکچولی دو ورڈ ہیں، ایک ہے ان، حمزہ، نون، ان، اور اس کے بعد ہے لا، لام الف لا، ٹھیک ہے. بظاہر دیکھنے میں لگ رہا ہے اللہ ہے، لیکن یہ اللہ اصل میں ان لا ہوتا ہے. ان کا مطلب ہوتا ہے کہ، یا تاکہ سے یہاں پہ ترجمہ کریں گے، کہ سے ترجمہ کریں گے، بس ان کا ترجمہ کہ سے کرتے ہیں. لا کا مطلب نہیں، فوربڈ کرنے کے لیے. لا تدغو، بغاوت نہ کرو، زیادتی نہ کرو، فل میزانی، میجرمنٹ کے اندر، بیلنس کے اندر، ٹھیک ہے نا. یعنی عام الفاظ میں ان کو کہتے ہیں بے انصافی نہ کرو، ٹھیک ہے، تاکہ تم بے انصافی نہ کرو. کیونکہ اگر تمہارے پاس بیلنس نہ ہوتا تو تم کسی کو زیادہ دے دیتے، کسی کو کم دے دیتے، غلطی کر جاتے. جس کو کہتے ہیں نا کہ اٹکل سے آپ نے اپنے گمان سے کسی کو 2 کلو دے دیے، حالانکہ وہ 2 کلو آپ میجر تو نہیں کر سکے، آپ کے پاس میجر ہی نہیں تھا، بیلنس ہی نہیں تھا. تو آپ ہو سکتا ہے اس کو 2.5 کلو دے دیں غلطی سے، 2.25 کلو دے دیں، یا ہو سکتا ہے اب آپ اس کو 2.25 کلو دے دیں، کیونکہ آپ کے پاس تو کوئی میجر ہی نہیں ہے، ٹھیک ہے. میجرمنٹ ہے آپ کے پاس، تو اب آپ اس کو اگزیکٹلی 2 کلو دے سکیں گے، ٹھیک ہے. تو اللہ تعالیٰ نے فرمایا کہ وضع المیزان ان لا تبغوا فی المیزان، تاکہ تم میجرمنٹ کے اندر زیادتی نہ کر سکو، زیادہ کم والی غلطی نہ کر سکو. وَأَقِيمُ الْوَزْنَ بِالْقِسْطِ، پھر حکم دے رہے ہیں اقیمو، قائم کرو، جیسے اقیم الصلاۃ، قائم کرو صلاۃ کو، ہے نا. تو اسی طریقے سے یہاں پر قائم کرو الوزنا، میجرمنٹ کو، ویٹس کو، ٹھیک ہے نا. بالقسط، قسط کہتے ہیں انصاف، انصاف کو قائم کرو تمام میجرمنٹ کے معاملات کے اندر، ہر قسم کے، ٹھیک ہے. اب اس کی تفصیل آگے پڑھیں گے انشاءاللہ، کیا کیا اس کے اندر شامل ہو سکتے ہیں. अकीमु, तुम का वा अकीमु, तो पीछे जो के है उसको आप आगे कंटिन्यू कर सकते हैं कि तुम कायम करो मेजरमेंट्स के अंदर इंसाफ को, किस्त इंसाफ, वला तुखसिरु मीज़ाना, और खसारा ना करो, घटाओ ना, खसारा का मतलब होता है घटाना, कम करना, तोलने में कम ना करो, ठीक है ना, तुखसिरु मीज़ाना, तोलने में कमी ना करो, ठीक है, ना तदगौ, ना ज्यादती करो और ना कमी करो, तुखसिरु, ठीक है, वल अरो बिछाया उसको लेती है, तो उसके लिए अल्लाह ताला ने जमीन को बिछाया, ठीक है ना। अब चूंकि यहां पर जमीन की बात हो रही है, हा की जो जमीन है, हा का प्रोनाउन अल अर्थ की तरफ पॉइंट कर रहा है यहां पर, तो इस वजह के लफ्ज से ताबीर किया जाएगा, जबकि वजन वो मी वो क्योंकि हम अपनी जुबान में कर रहे हैं ना, तो होता है बिछाने के लिए और अलग वर्ड इस्तेमाल होता है रखने के लिए, हमें एक ही वर्ड इस्तेमाल होता है दोनों के लिए, वदा स्टेट करते हैं फाकिहतुन, रीसेट हो गया था, चलो अब रीकनेक्ट हो गया, सब ये रीसेट करना पड़ेगा, अच्छा तो फाकेहा का आपने सुन लिया होगा कि फाकेहा मेवों को कहते हैं जिनको हम अंग्रेजी में ड्राई फ्रूट्स कहते हैं, और नखल जो है वो खजूर को या खजूर के बागात को भी कह सकते हैं। ज़ातुल अकमाम, ज़ात का मतलब होता है वाला, ठीक है ना, अकमाम वाला। अब अकमाम का जो लफ्ज़ है वैसे तो बड़ा यानी एक मुश्किल वर्ड था अरबी ज़बान का, ठीक है, लेकिन आजकल जो है ये बहुत ज़्यादा अरब ममालिक में अगर आप रहते हैं, सऊदी अरब, दुबई वगैरह में, तो आपको यकीनन इस वर्ड का पता चल चुका होगा कि क्या वर्ड होता है, क्या कहाँ इस्तेमाल हो रहा है, कोई बता सकता है अपनी आजकल की कॉमन ऑब्जर्वेशंस में, ऑब्जर्वेशन में ये लफ्ज़ बहुत आ रहा है, अकमाम, अकमाम का वर्ड एक्चुअली एग्जैक्टली ऐसे नहीं आ रहा, लेकिन इसकी एक परम्यूटेशन, यानी इसकी एक जो है वो दूसरी फॉर्म नज़र आ रही है, किसी के जहन में, डू नॉट एंटर विदाउट ए फेस मास्क लगा होता है ना स्टिकर दुकानों के बाहर, और तो वहां पे फेस मास्क को कैसे ट्रांसलेट किया हुआ होता है, कमामा है ना, तो फेस मास्क क्या करता है, आपके चेहरे के ऊपर एक गलाफ चढ़ा देता है, गलाफ, ठीक है, तो इंशाल्लाह अब आपको ये अकमाम का वर्ड याद रहेगा कि ये जो खजूर होते हैं ना, खजूर के भी जब जब यानी जब ये पैदा होते हैं ना अपने दरख्त के अंदर, तो इसके ऊपर भी एक गलाफ चढ़ा हुआ होता है इसके फल के ऊपर, फिर ये खुलता है, फिर इसके अंदर से इंडिविजुअल खजूर की छोटे छोटे दाने होते हैं, वो बड़े होना शुरू होते हैं होते हैं होते हैं, बिलाकर वो पक करके फिर वो उतार लिए जाते हैं। तो अकमाम गिलाफ को कहते हैं, गिलाफ वाला नखल, ठीक है, नखलू ज़ातुल अकमाम गिलाफ वाला खजूर, ठीक है। वल हब ذُلْ عَصْفِ وَالرَّيْحَان, اور حب, حب دانے کو کہتے ہیں, ٹھیک ہے, گرینز اردو میں کہتے ہیں اناج, ٹھیک ہے, تو جو گرینز ہوتے ہیں جس میں کہ یعنی چاول, مکئی اور باجرا اور گندم, یہ ساری کی ساری جو ہے نا, یہ سبزیاں نہیں ہیں, سبزیاں الگ چیز ہوتی ہیں اور میوے الگ چیز ہوتے ہیں اور گرینز الگ چیز ہوتی ہے, ٹھیک ہے. تو ہب جو ہے دانے سے ٹرانسلیٹ بھی کر سکتے ہیں اس کو, اناج سے بھی اس کو ٹرانسلیٹ کر سکتے ہیں, اور انگریزی میں ان کو گرینز کہتے ہیں. تو ان گرینز کے بارے میں مزید کیا فرما رہے ہیں, ذل اصف, اصف والے, ٹھیک ہے. تو ذو اور ذات یہ دونوں جو ہے نا وہ ایک ہی ورڈ ہیں, فرق صرف جو ہے مذکر اور مؤنث کا ہے, ٹھیک ہے. ذات جو ہے وہ مؤنث کے لیے استعمال ہوتا ہے اور ذو جو ہے وہ مذکر کے لیے استعمال ہوتا ہے. تو ذل اصف, اصف والے, اصف کا مطلب کیا, بھس, بھوسا, کیونکہ جو گرینز ہوتے ہیں تو گرینز کے اوپر اللہ تعالیٰ نے ہر ایک دانے کے اوپر ایک غلاف چڑھایا ہوا ہوتا ہے نا, دیکھا ہے کبھی, بہت چھوٹا سا اندر ہوگا دانا لیکن اس کے اوپر ایک غلاف چڑھا ہوگا. اب جب وہ غلاف اترتے ہیں نا ہر دانے کے اوپر سے, تو پھر وہ بھوسا بن جاتے ہیں, اتنی بڑی تعداد میں وہ ہوتے ہیں. ہم نے بچپن میں, ہمیں بڑا شوق تھا چڑیاں پالنے کا, تو فنچز رکھتے تھے ہم, اب تو ماشاء اللہ ہمارے پڑوسیوں نے بھی رکھی ہوئی ہیں کافی, لیکن بچپن میں ساجد نے فنچز رکھی ہوئی, چھوٹی چھوٹی چڑیاں ہوتی ہیں وہ, تو ان کو جو دانہ کھلاتے تھے نا اس کو کہتے تھے, پاکستان میں کہتے ہیں اس کو کنی. وہ باجرے سے بھی چھوٹی چیز ہوتی ہے, یلو کلر کی ہوتی ہے. تو یہ جو فنچ جب وہ کنی کھاتی تھی نا, تو عجیب ہم دیکھ کے حیران رہ جاتے تھے, اتنی چھوٹی سی وہ کنی ہوتی تھی, اس کا وہ پہلے چھلکا اتارتی تھی اپنی چونچ سے, اور اس چھلکے کے اندر جو دانہ ہوتا تھا نا وہ اس کو کھاتی تھی خالی. تو اس وجہ سے جب ہم ایک ڈش کے اندر نا اس کو جب بہت ساری کنی ڈال کر کے دیتے تھے نا, تو جب وہ ساری کنیاں کھا لیتی تھی نا, تو پھر اس کے اندر بھوسا بچ جاتا تھا, اتنا سارا بھوسا بچ جاتا تھا, ٹھیک ہے. تو یہ جو گرینز اللہ تعالیٰ نے بنائے ہیں, بھوسے والے گرینز ہیں. ور ریحان, اور ریحان پھول خوشبودار, ٹھیک ہے, فریگرنٹ فلاورز. فبأي آلاء ربكما تكذبان, پس بی, با کا ترجمہ یہاں پر زائدہ بھی کہہ سکتے ہیں, ایک ایڈیشنل ہے, ترجمے میں اس کا عمل دخل نہیں ہوگا, ٹھیک ہے, یا ترجمے میں اگر کرنا بھی ہے تو ود سے اس کا ترجمہ کر سکتے ہیں, ٹھیک ہے, لیکن یہاں پہ یہ زائدہ ہی ہمارے ترجمے کے اعتبار سے بنے گا. ائی کا مطلب کیا, کون, ٹھیک ہے. تو ائی آلائی, آلائی کا ترجمہ جو ہے وہ نعمتوں سے کیا, ٹھیک ہے, کیا کیا نعمتیں, ائی آلائی کیا کیا نعمتیں, ربکما تم دونوں کا رب, کون تم دونوں, انسان اور جن, تم دونوں اپنے رب کی کون کون سی نعمتیں, تو کذبان تم جھٹلاؤ گے, تم اپنے رب کی کن کن نعمتوں کو جھٹلاؤ گے. یہ اردو زبان میں با محاورہ ترجمہ بن جائے گا, تم دونوں انسان اور جن اپنے رب کی کون کون سی نعمتوں کو جھٹلاؤ گے. تو اللہ تعالیٰ نے یہاں پر تھوڑی سی نعمتیں ذکر کری ہیں سو فار, ٹھیک ہے نا, کہ یہ شمس ہے, قمر ہے, نجم ہے, شجر ہے, سما ہے, میزان ہے, رائٹ, ارض ہے, نخل ہے, فاقہ ہے, حب ہے, ریحان ہے, اور اس کے بعد اللہ تعالیٰ ہمیں جھنجھوڑ رہے ہیں کہ اپنے رب کی کون کون سی نعمتوں کو جھٹلاؤ گے, اور پھر یہ جھنجھوڑنا 31 مرتبہ اس صورت میں آتا ہے. یہ تو ایک دفعہ ہو گیا نا, اب 30 مرتبہ اور آئے گا اسی صورت کے اندر. آگے فرماتے ہیں, خلق الانسان من صلصال کالفخار, کہ اس نے تخلیق کیا انسان کو صلصال سے. صلصال کہتے ہیں کھنکھناتی مٹی, یعنی جو کلے ہوتی ہے, انگریزی میں اس کو کلے کہتے ہیں, गीली मिट्टी, ठीक है, जिससे कि जब आप कोई पॉट वगैरह बनाते हैं ना, गमला बनाते हैं या कोई, तो अब उसमें से आवाज निकलती है बकायदा, ठीक है ना। तो जब हम छोटे होते थे, हमें फिर वही ठेले पर ना वो गमले बेचने वाला आता था, उसके पास गुल्लक भी होते थे, गमले होते थे और मिट्टी के और बहुत सारे बर्तन होते थे। तो वो क्या करता था कि अपने आने का ऐलान करता था, तो उसने ना इस तरह का एक मटका या कोई चीज सामने रखी होती थी अपने, और एक लकड़ी से ना उसमें आवाज निकालता रहता था, अंदर अंदर वो लकड़ी चलाते रहता था, उससे एक खास किस्म की आवाज पैदा होती, वो आवाज किसी और चीज में पैदा नहीं होती। तो उस आवाज को सुन करके सारे घर वाले मोहल्ले वाले समझ जाते थे कि अब ये मिट्टी के बर्तन बेचने वाला आ रहा है, क्योंकि वो आवाज सिर्फ मिट्टी के बर्तन से पैदा हो सकती है ना। तो खनखनाती हुई मिट्टी, उस मिट्टी में से ऐसी आवाज निकलती है जिससे कि ये बर्तन बनाए जाते हैं, मिट्टी के खिलौने बनाए जाते हैं। कल फखार, कि ये जो मिट्टी होती है ये फखार ठेकरे के जैसी होती है, ठीक है ना, यानी जाहिर इसको उसको गर्म किया जाता है, ठेकरियां बनाई जाती, यानी गर्म करके फिर इसके जरिए से ये चीज बनाई जा रही होती है, ये कुम्हार बनाता है, ठीक है। अच्छा, आपने क्या लिखा है, क्या मूसा अलैहिस्सलाम ने जो पेट में दर्द होने पर जिस दरख्त का पत्ता खाया था वो यही रेहान का दरख्त था? भाई यहाँ पर तो ट्रांसलेट जो है वो खुशबूदार फूल से किया हुआ है, पता नहीं आपने किसी किताब में अगर पढ़ा होगा तो फिर होगा, हो सकता है मेरे नहीं है, ठीक है। तो ये मिन सलसालिन कल फखार। अच्छा, इसके बाद है वह खलकल जानना मिम मारिजिम मिन नार, और उसने तख्लीक किया अल जान को, जान जिन्नों को, ठीक है, जिन वाहिद हो गया, जान ये उसकी जमा हो गई जिन्नों को, मिन मारिज, मारिजिन जो है वो आग को कहते हैं, और आग भी ऐसी कि जिसके अंदर धुआं ना होता हो, ठीक है, बिल्कुल प्योर आग। एक्चुअली मिन नार, नार आग को कहते हैं, ये मारिज का जो है ना, सॉरी ये लिपट से इसका तर्जुमा किया है लेकिन इसको देख नहीं सका स्पेसिफिकली, मुझे अगर उसको ध्यान आता तो उस लफ्ज़ को मैं अलग से भी देखता किताबों के अंदर। 1 मिनट, 1 मिनट, मारिजुन, खैर आप फिलहाल इसको खालिस आग ही, खालिस ही लिखें अपने पास, या निपट जैसे यहाँ पे ट्रांसलेट किया हुआ, तो आग की निपट से पैदा किया या खालिस आग से पैदा किया जिन्नों को। फबी अय आलाई रब्बिकुमा तुकज्जिबान, फिर अल्लाह ताला रिपीट फरमा रहे हैं दूसरी दफा कि अपने रब की कौन कौन से नेमतों को तुम छुटलाओगे, तुम दोनों, रब्बुल मशरिकैनी वो रब्बुल मगरिबैन, वो रब है मशरिकैन का, दो मशरिकों का, दो ईस्ट का, ठीक है। अब आप ग्लोब को कैसे देखें, जो नॉर्थ पोल कहलाता है उसको अपने सामने ऊपर की तरफ रखें और साउथ पोल को नीचे की तरफ रखें, तो ईस्ट जो है वो जापान की तरफ वाला एरिया बनता है। अगर आप इस ग्लोब को उल्टा कर दें तो ईस्ट किधर पड़ेगा, वो अमेरिका की तरफ का पड़ेगा, ठीक भाई, वो तो देखने का है ना बस, ये कायनात के अंदर ऊपर नीचे तो हमने डिफाइन करी हुई है ना, नॉर्थ पोल को हम साउथ पोल कह दें, साउथ पोल को हम नॉर्थ पोल कह दें, ये तो ह्यूमन डिफाइन कन्वेंशन हैं, ठीक है। तो दोनों ही ईस्ट हैं और दोनों ही जो है वो वेस्ट हैं, ठीक है ना, यानी दोनों तरफ को आप वेस्ट भी कह सकते हैं, दोनों तरफ को आप ईस्ट भी कह सकते हैं। तो अल्लाह रब्बुल इज्जत के कॉन्टेक्स्ट में अगर देखा जाए तो एक ही बात है, बहरहाल तो इसकी और भी तौजीहात वगैरह बयान करनी है उन्होंने। अच्छा, तो दोनों मशरकों का भी रब है और दोनों मगरिबों का भी रब है, यानी हर डायरेक्शन का रब है अल्लाह ताला, शोले वाली आग। अच्छा, आपने लिखा है कि बारिश का मतलब होता है शोले वाली आग, ठीक है। अच्छा, फबी अय आला रब्बिकुमा तुकज्जिबान, बस अपने रब की कौन कौन सी नेमतों को तुम छुटलाओगे। मरजल बहरैनी यल्तकियान, मरजा का मतलब मिलना, सुभान अल्लाह, इंग्लिश लैंग्वेज के अंदर इन्होंने कुछ वर्ड्स अरबी से भी लिए हैं। एक ज़माना था कि जब हम ऐसे मुसलमान गालिब थे दुनिया में कि हमारी हर चीज़ जो है ना वो दूसरों पर गालिब थी, زبان دوسروں کی زبانوں پر غالب تھی، کلچر دوسروں کی کلچرز کے اوپر غالب تھا، ٹھیک ہے؟ تو یہ غلبہ اللہ تعالیٰ نے اس قوم کو عطا کیا تھا، سائنس اینڈ ٹیکنالوجی کی وجہ سے تو نہیں عطا کیا تھا، ٹھیک ہے، بلکہ ان کے ایمان کی وجہ سے، ان کے اخلاص کی وجہ سے اور ان کے اخلاق کی وجہ سے عطا کیا تھا، ٹھیک ہے؟ تو اس وقت جو ہے نا پھر دوسرے یہاں سے ورڈز لیتے تھے، جیسے اب ہم ان سے ورڈ لیتے ہیں نا اردو زبان کے اندر بے شمار انگریزی کے ورڈز، اسی طریقے سے انگریزی کے اندر عربی کے ورڈز، تو مرج، ٹھیک ہے، کور، قبر سے، قبر اینشنٹ عربک کا ورڈ ہے اور انگریزی کے اندر کور استعمال ہوتا ہے، انگریزی تو نئی زبان ہے، اتنی پرانی زبان تو بالکل بھی نہیں ہے انگریزی۔ خیر، مرج البحرینی، کہ یہ بحرین دو واٹرز، دو پانی مرج کرتے ہیں، یلتقیانی، التقا یلتقی، التقان کا مطلب ہوتا ہے ملاقات کرنا، ٹھیک ہے نا، یعنی یہ اپنے یلتقیان میں جا کر کے جو ہے وہ مرج کرتے ہیں، ان کا ملنا، ٹھیک ہے، التقا یلتقی کا مطلب یہ ہوتا ہے ملنا، ملاقات کرنا، گلے ملنا، جیسے کہ تو یہ دونوں جو سمندر ہیں وہ گویا کہ گلے ملتے ہیں۔ اچھا، وہاں پہ حالت ان کی کیا ہوتی ہے؟ بینہما، ان دونوں کے درمیان، بینہ کا مطلب ہوتا ہے درمیان، ہما ان دونوں کے، بٹوین دا ٹو، برزخن، برزخ کہتے ہیں پردے کو، حجاب کو، رکاوٹ کو، ٹھیک ہے، جس سے کہ نا یہاں کی چیز وہاں نہ جا سکے اور وہاں کی چیز یہاں نہ آ سکے، اس کو پردہ کہتے ہیں۔ تو ان دونوں کے درمیان ایک پردہ ہے، لا یبغیانی، ایسا پردہ ہے کہ نہ ادھر کی چیز بغاوت کر کے ادھر پہنچ سکتی ہے، نہ ادھر کی چیز بغاوت کر کے ادھر پہنچ سکتی ہے، یعنی ایکسیڈ نہیں کر سکتا، دو ایچ سائڈ کین ناٹ ایکسیڈ انٹو دی ادر، ٹھیک ہے، بغا یبغی، زیادتی نہیں کر سکتا، بغاوت نہیں کر سکتا، ٹھیک ہے، ایسا پردہ اللہ تعالیٰ نے رکھا ہوا ہے۔ اب اس کے لیے اللہ تعالیٰ نے جو فزیکل فینومیننز یوز کیے ہیں تو وہ سائنٹسٹ جو ہے اس پہ لگے رہتے ہیں، ابھی بھی لگے ہوئے ہیں کہ بھائی کیسے ایسا ہوتا ہے۔ خیر، اس کی سائنٹیفک ایکسپلینیشن آپ کو آج بکس کے اندر مل جائیں گی، لیکن بنایا وہ سب کچھ تو اللہ تعالیٰ ہے نا، یہ پورا کا پورا جو نظام ہے۔ فبأي آلاء ربكما تكذبان، پھر اپنے رب کی کون کون سی نعمتوں کو تم دونوں جھٹلاؤ گے؟ یخرج منهما اللؤلؤ والمرجان، نکلتا ہے ان دونوں میں سے، ٹھیک ہے، خرج یخرج، نکلنا، تو یہ جو بحرین ہوتے ہیں ان دونوں میں سے نکلتی ہیں کیا چیزیں؟ اللؤلؤ والمرجان، لؤلؤ موتی کو کہتے ہیں اور مرجان بھی جو ہے وہ مونگے کو کہتے ہیں، یہ بھی ایک سمندری مخلوق ہوتی ہے۔ کیا باتیں دھیان میں آئی تھی؟ ہاں، یعنی یہ جو اوشنز ہیں نا دنیا کے، یہ اوشنز جو ہیں یہ کوئی الگ الگ نہیں ہے، یہ سارے کے سارے ایک ہی ہیں، ٹھیک ہے نا، باقی جو کیسپین سی ہے، بلیک سی ہے، جو کہ اوشن سے کنیکٹڈ نہیں ہے، ٹھیک ہے نا، تو وہ تو الگ سیز ان کو ہم کہتے ہیں ویسے بھی، لیکن جو اوشنز ہیں تو انڈین اوشن یہ کنیکٹ ہوتا ہے پیسیفک اوشن سے، اور یہ کنیکٹ ہوتا ہے وہ ساؤتھ افریقہ میں جو سی ہے اس سے، اور وہ کنیکٹ ہوتا ہے اٹلانٹک اوشن سے، اور وہ ادھر سے پھر پیسیفک اوشن سے کنیکٹ ہو جاتا ہے، تو ہیں تو یہ سارے کے سارے ایک ہی، لیکن ان ایک کے اندر جو ہے یہ نام کیسے پڑ گیا؟ اس کا نام پیسیفک لوگوں نے رکھا، اس کا نام اٹلانٹک رکھا، کیسے؟ کیونکہ ادھر کا جو پانی تھا نا وہ ادھر کے پانی سے مرج نہیں ہوتا، یعنی گڈمڈ نہیں ہوتا، اس کی الگ پراپرٹیز ہیں، اس کی الگ پراپرٹیز ہیں۔ تو اس طریقے سے یہ جتنا بھی اوشن ہے تو ایک ہی، لیکن برزخیں ان کے اندر جگہ جگہ موجود ہیں، ایک جگہ نہیں ہے یہ برزخ، یہ کئی جگہوں پہ برزخ ہے، ٹھیک ہے، تو اس طرح سے نا بس دو 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 اس طرح سے یہ پیئرس کے فارم میں چلتے رہتے ہیں۔ تو یہاں پہ فرما دیا کہ ان دونوں میں سے، یعنی ون سائڈ آف دا اوشن اور دوسری سائڈ آف دا اوشن، ان دونوں کے اندر ہم نے لولو اور مرجان رکھے ہوئے ہیں۔ فبأي آلاء ربكما تكذبان، تو اپنے رب کی کون کون سی نعمتوں کو تم چھٹلاؤ گے؟ وله الجوار المنشآت في البحر كالأعلام، اور اسی کے ہیں، یعنی اللہ ہی کے ہیں، الجوار، جاریتن کشتی کو کہتے ہیں، اور جوار بڑے بڑے جہازوں کو، رائٹ، टैंकर्स और ये जो फ्रेट्स होते हैं और क्या क्या कहते हैं उनको, तो जहाज, अल मुनशात फिल बहर, के जो के खड़े हुए होते हैं बाहर के अंदर, यानी समंदर के अंदर, ओशन के अंदर, कल अनाम, पहाड़ों की तरह से खड़े हुए होते हैं ये जहाज। अब जहाज किसने बनाए? इंसान ने बनाए, है ना, बहुत पहले से इंसान बनाता चला आ रहा है। और आज के दौर में जो तरक्की याफ्ता कौमें हैं, ज्यादातर जहाज यानी साजी की जो सनत है वो उनके यहाँ बहुत जबरदस्त होती है, बड़ी अजीब अजीब, टाइटैनिक बनाया तो क्या क्या ये है? लेकिन अल्लाह ताला की दी हुई सलाहियत से बनाया, अल्लाह ताला के दिए हुए वसाइल से बनाया, अकल जिसको इस्तेमाल करके जहाज को बनाया, ये अकल खुद नहीं पैदा करी इन्होंने, अल्लाह ने इनको अकल दी है, तो उस अकल को इस्तेमाल करते हुए क्योंकि इन्होंने जहाज बनाए हैं, तो इस वजह से ना ये जहाज भी अल्लाह ही के हैं, ये इनकी ओनरशिप नहीं है कि अल्लाह के मुकाबले में ये ओनर बन गए, अब अल्लाह के पास ओनरशिप नहीं है, ये नहीं हो सकता, है अल्लाह ही की ओनरशिप। ठीक है, जैसे कि हम याद आता है कि जब IBM कॉरपोरेशन में काम करते थे तो वहां पे ना एक होती थी सालाना, वो साइन करवाते थे बिजनेस कंडक्ट गाइडलाइंस, ठीक है ना, वो बड़ा सा डॉक्यूमेंट होता था, हर साल जो है ना वो उसमें कुछ ना कुछ चेंजेस होती थी, तो उनको पढ़ना होता था और फिर उसके बाद उसके ऊपर अपना साइन करना होता था। तो उसके अंदर ना उन्होंने एक एक रखा होता था पॉइंट, बड़ा मजे का पॉइंट था कि जब आप IBM की नौकरी कर रहे हैं ना, अब आप जो कोई भी सॉफ्टवेयर अगर खुद बनाएंगे ना, कोई आपने एक प्रोग्राम बनाया, कोई आपने जो है वो इन्वेंशन करी है, इट विल बिलोंग टू IBM कॉरपोरेशन, आप उसको अपनी जाती चीज नहीं बना सकते, वो IBM की ओनरशिप में होगी। ठीक है ना भाई, हम सोचते थे कि यार हम अपना छुट्टी के वक्त में बैठ करके बना रहे हैं, अगर हम जॉब पे तो नहीं बैठ के बना रहे, घर में बैठ के बना रहे हैं, लेकिन क्या उनकी यानी क्या कहेंगे उसको, वर्ड है उसका अंग्रेजी का नहीं आ रहा मेरे, कि नहीं नहीं ये आपकी नहीं है, ये हमारी है, क्योंकि अभी जो कुछ है ना आपके पास ये हमारा दिया हुआ है। ठीक है ना, खाते भी आप हमारे दिए हुए पैसे से हैं, हमारी ही ट्रेनिंग से जो है वो आपको ये चीज़ें समझ में आती हैं। नहीं, मोनोपोली का वर्ड नहीं, एक और वर्ड है अजीब सा वो, खैर, तो हमारी ही ट्रेनिंग से जो है वो आपने सारी चीज़ें सीखी हैं, हम ही जो है वो आपको यानी आपके रिसोर्सेज प्रोवाइड करते हैं जिनकी वजह से आपके अंदर ये सलाहियतें आ रही हैं कि आप बैठ करके अपनी कोई इन्वेंशन कर रहे हैं। ठीक है, ओनरशिप ऑफ कंपनी नहीं, वो नहीं, वो मेरा मतलब मकसद कुछ और है, आप नहीं समझ रहे, वो तो क्या कहते हैं पेटेंट्स होते हैं ना, तो पेटेंट्स जो रजिस्टर करवाएंगे तो वो IBM के नाम के रजिस्टर करवाएंगे, पेटेंट कहते हैं उसको, लेकिन मैं वो मेरी मुराद वो नहीं है, मैं कुछ और कहना चाह रहा हूँ। खैर, तो अल्लाह रब्बुल इज़्ज़त, IBM कॉरपोरेशन की क्या हैसियत है अल्लाह रब्बुल इज़्ज़त के सामने, है तो वो लहुल जवार, जो तुम जहाज बना रहे हो, स्पेसशिप बना रहे हो, है जो भी तुम बना रहे हो, सब कुछ अल्लाह के लिए है। ठीक है, हाँ, आपस में तुम्हारे दरमियान अगर यूनाइटेड स्टेट्स ऑफ अमेरिका ने बनाया है, सोवियत यूनियन ने नहीं बनाया, तो अब सोवियत यूनियन ये नहीं कह सकता कि नहीं ये तो मेरा भी है क्योंकि तुमने बनाया, तो मैं भी इंसान हूँ, तुम भी इंसान हो, मेरा भी है ये, नहीं, ऐसा सोवियत यूनियन वाले या रशिया वाले नहीं कह सकते, क्योंकि इंसानों के दरमियान तो ये ओनरशिप का कॉन्सेप्ट अल्लाह ताला ने रखा है दुनिया में, लेकिन अल्लाह के ऊपर ये ओनरशिप नहीं चलती, नहीं कि मैंने बनाया, अल्लाह ने तो थोड़ी बनाया है, अल्लाह ताला ने बनाया होगा मुझे जहाज को, तो अल्लाह ने नहीं बनाया, तो ये जहाज तो मेरा है, मैंने बनाया है, नहीं, सब कुछ अल्लाह का है। फबिअय्यि आलाई रब्बिकुमा तुकज्जिबान, बस अपने रब की कौन कौन सी नेमतों को तुम दोनों छुपाओगे। रब्त सूरत और जुमला फबिअय्यि आलाई रब्बिकुमा तुकज्जिबान के तकरार की हिकमत, ये जो बार बार अल्लाह ताला ने रिपीट किया है उसको रिपीटेशन को तकरार कहते हैं। तो फरमाते हैं कि इससे पहली सूरत अल-कमर में ज़्यादातर मजामीन सरकश कौमों पर अजाब इलाही आने के मुतालिक थे, इसलिए हर एक अजाब के बाद लोगों को मुतनब्बेह करने के लिए एक ख़ास जुमला बार बार इस्तेमाल फरमाया है, फ़कई फ़कई फ़कान अजाबी व नुज़ुर। ठीक है, कि बस कैसा होगा मेरा अजाब और मेरा डराना। ठीक है, तो सूरह कमर इससे पहले जो गुजरी है कुरान में, तो उसमें ये वाला जुमला जो है अल्लाह ताला ने बार बार उसका तकरार फरमाया फरमाई है। ठीक है, तो اس کے متصل ایمان و اطاعت کی ترغیب کے لیے دوسرا جملہ وَلَقَدْ يَسَّرْنَا الْقُرْآنَ لِلذِّكْرِ فَهَلْ مِن مُدَّكِرٍ، ٹھیک ہے، یعنی سورہ قمر کے اندر ہی پھر ساتھ ساتھ جو ہے وہ ترغیبی جملہ بھی رکھا ہے کہ ہم نے اس قرآن کو آسان کر دیا ہے نصیحت کے لیے، تو کوئی ہے جو کہ نصیحت پکڑے، ٹھیک ہے. تو عذاب کا بھی جملہ بار بار ریپیٹ کیا سورہ قمر میں، اور لقد یسرنا القرآن جس میں کہ ایک آسانی والا بیان ہے، تو اس کو بھی بار بار ذکر کیا. تو اب یہاں پر نا سورہ رحمان کے اندر اس کے مقابل بیشتر مضامین حق تعالیٰ کی دنیاوی اور اخروی نعمتوں کے بیان میں ہیں، اسی لیے جب کسی خاص نعمت کا ذکر فرمایا تو ایک جملہ لوگوں کو متنبہ کرنے کے لیے، ٹھیک ہے، یعنی تنبیہ کرنے کے لیے کہ دیکھو یہ ساری نعمتیں ہم نے بنائی ہیں، اور شکر نعمت کی ترغیب دینے کے لیے فرمایا فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ، اور پوری صورت میں یہ جملہ 31 مرتبہ لایا گیا ہے جو بظاہر تکرار معلوم ہوتا ہے، ٹھیک ہے، تکرار مطلب ریپیٹیشن، اور کسی لفظ یا جملے کا تکرار بھی تاکید کا فائدہ دیتا ہے، ٹھیک ہے نا، بار بار آپ ریپیٹ کر رہے ہیں تو کوئی مقصد سے ریپیٹ کر رہے ہیں، تو تاکید کا مقصد ہوتا ہے، ایمفیسس کا، اس لیے وہ بھی فصاحت و بلاغت کے خلاف نہیں ہے. خصوصاً قرآن کریم کی ان دونوں صورتوں میں جس جملے کا تکرار ہوا ہے وہ تو صورت کے اعتبار سے تکرار ہے، حقیقت کے اعتبار سے ہر ایک جملہ ایک نئے مضمون سے متعلق ہونے کی وجہ سے مقرر محض نہیں ہے، ٹھیک ہے، یعنی بظاہر لگتا ہے کہ یہ ریپیٹیشنز ہیں، اور ریپیٹیشنز جو ہوتی ہیں نا وہ ایک کلام کی خوبصورتی کے خلاف ہوتی ہیں. فصاحت اور بلاغت کلام کی خوبصورتی ہوتی ہے، اور اس کے اصولوں میں سے یہ ہے کہ بار بار ایک بات کو ریپیٹ نہ کیا جائے، بلکہ کسی مطمع نظر کو بیان کرنے کے لیے بس ایک ہی جملہ کہا جائے، ٹھیک ہے. تو اللہ تعالیٰ کا جو کلام ہے یہ تو بہترین فصیح اور بلیغ کلام ہے، تو اس کے اندر ریپیٹیشن کیسے اتنی زیادہ؟ تو اس کو ایکسپلین کر رہے ہیں کہ نہیں، یہ فصاحت اور بلاغت کے خلاف نہیں ہے. ایک تو یہ کہ ایمفیسس کے لیے ہے یہ، اور دوسرا یہ کہ یہ جو ریپیٹیشن ہے یہ صورت ہے، یہ صرف ظاہراً یہ ریپیٹیشن ہے، اصل میں ایچ آف دس از پارٹ آف اے ڈفرینٹ کانسیپٹ اور آف اے ڈفرینٹ سینٹینس، ٹھیک ہے. تو اس سینٹینس کے ساتھ جوڑ کر کے اگر اس آیت کو آپ پڑھیں نا تو پھر تو یہ کوئی ریپیٹیشن نہیں ہے، کیونکہ ہر مرتبہ اللہ تعالیٰ ایک نئی بات فرما رہے ہیں، ٹھیک ہے. تو حقیقتاً یہ تکرار نہیں ہے، ٹھیک ہے. تو دو ایکسپلینیشنز دی ہیں کہ یہ تکرار جو ہے وہ فصاحت و بلاغت کے خلاف نہیں ہے. اچھا، کیونکہ سورہ قمر میں ہر نئے عذاب کے بعد اس کے متعلق فکیف کان عذابی آیا ہے، اسی طرح سورہ رحمان میں ہر نئی نعمت کے بیان کے بعد فبئی آلائی کا تکرار کیا گیا ہے، جو ایک نئے مضمون کے متعلق ہونے کے سبب تکرار محض نہیں. تکرار محض کا مطلب یعنی پیورلی تکرار نہیں ہے، یہ جسٹ تکرار نہیں ہے یہ، بلکہ دیر از گڈ ریزن بیہائنڈ اٹ. علامہ سیوطی رحمۃ اللہ علیہ نے اس قسم کے تکرار کا نام تردید بتایا ہے، اور وہ فصحاء و بلغاء عرب کے کلام میں مستحسن اور شیرین سمجھا گیا ہے. علامہ سیوطی رحمۃ اللہ علیہ یہ قرآن کریم کی اولین تفسیر، جو یعنی اولین تفسیرات میں سے جو سب سے مشہور تفسیر ہے، جلالین شریف، ٹھیک ہے، دو جلالز نے وہ تفسیر لکھی ہے، ایک علامہ سیوطی، جلال الدین سیوطی، اور ایک اور دوسرے جو ہیں وہ علامہ جلال الدین، ان کا نام ذہن سے نکل جاتا ہے ہر وقت، وہ بھی جلال الدین، اور اگر کسی کو نام یاد ہو ان کا، تو چونکہ دو جلال نامی افراد نے وہ تفسیر لکھی ہے نا، اس وجہ سے اس کو کہتے ہیں تفسیر جلالین، دو جلال والی تفسیر، ٹھیک ہے. تو بہت بڑے مفسر ہیں یہ علامہ جلال الدین سیوطی رحمۃ اللہ علیہ، تو انہوں نے کہا کہ یہ تردید کہلاتا ہے، اور عرب کلام کے اندر یہ اٹس اے ویری ویل نون کانسیپٹ. نثر اور نظم دونوں میں یہ استعمال ہوتا ہے، اور صرف عربی نہیں فارسی، اردو وغیرہ زبانوں کے مسلم شعراء کے کلام میں بھی اس کی نظائر یعنی اس کی ایگزامپلس پائی جاتی ہیں. یہ موقع ان کو جمع کرنے کا نہیں ہے، تفسیر روح المعانی وغیرہ میں اس جگہ متعدد نظائر بھی نقل کیے گئے ہیں. تو اگر کسی کے پاس وقت ہو تفسیر روح المعانی پڑھنے کا تو وہاں پر آپ کو بہت ساری ایگزامپلس مل جائیں گی اس مقام پر سورۃ الرحمٰن کی تفسیر میں. ٹھیک ہے جی, کسی کوئی سوال ہے؟ خلاصہ تفسیر شروع کر لیں. تو اب اس میں جو حضرت تھانوی رحمۃ اللہ علیہ نے اس کی تفسیر بیان کری ہے تو وہ بھی پڑھتے جائیں گے, اور اگر کوئی اور کانسیپٹ کوئی اور بات انہوں نے دل میں ڈالی تو آپ کے سامنے اس کو بھی رکھتے جائیں گے انشاءاللہ. تو پہلی آیت تھی الرحمن, تو اس کے تحت لکھتے ہیں کہ رحمان کی بے شمار نعمتیں ہیں, ان میں سے ایک روحانی نعمت یہ ہے کہ اسی نے اپنے بندوں کو احکام قرآن کی تعلیم دی. علم القرآن, احکام قرآن کی تعلیم دی, یعنی قرآن نازل کیا کہ اس کے بندے اس کے اوپر ایمان لائیں اور اس کا علم حاصل کر کے اس پر عمل کریں تاکہ دائمی عائش و راحت کا سامان حاصل ہو. اور اس کی ایک نعمت جسمانی یہ ہے, یہ تو قرآن نعمت روحانی ہے یعنی روح کی غذا ہے. ٹھیک ہے, مرنے کے بعد اس قرآن کے فائدہ اس کو ہمیشہ ہمیشہ کے لیے رہے گا. تو وہ روحانی نعمت کا پہلے تذکرہ کیا کیونکہ وہ زیادہ بڑی ہے اور ہمیشہ رہنے والی ہے, جبکہ جسمانی نعمت جس کا تذکرہ بعد میں کیا کیونکہ وہ اس دنیا کی نعمت تک مقید ہے. جب دنیا کی زندگی ختم ہو جائے گی تو جسمانی نعمت بھی ختم ہو جائے گی. تو جسمانی نعمت کا ذکر بعد میں کیا کہ اس نے خلق الانسان, انسان کو تخلیق کیا, پیدا کیا, پھر اس کو گویائی سکھائی, علمہ البیان, جس پر ہزاروں منافع مرتب ہوتے ہیں گویائی کے اوپر, یعنی دا ایبلٹی ٹو اسپیک, اس کی وجہ سے ہمیں بہت سارے منافع فائدے ملتے ہیں. من جملہ ان کے قرآن کا دوسرے کی زبان سے پہنچنا اور دوسروں کو پہنچانا بھی ہے, یعنی بیان ہمیں آتا ہے, بولنا آتا ہے, تبھی تو ہم قرآن پڑھتے بھی ہیں, سناتے بھی ہیں اور دوسروں سے سنتے بھی ہیں. اور ایک نعمت جسمانی آفاقی یہ ہے کہ اچھا اب تیسری نعمت کا ذکر کر رہے ہیں جو کہ جسمانی ہے اور آفاقی ہے. آفاقی کا مطلب ہوتا ہے آؤٹورڈلی, ایکسٹرنل. ٹھیک ہے, تو پہلی نعمت روحانی, دوسری نعمت جسمانی, اور تیسری نعمت جسمانی بٹ ناٹ ان آور باڈی بٹ آؤٹ سائڈ آور باڈیز, آؤٹ سائڈ آور یعنی انڈیویجول ایگزسٹنس, اس کو آفاقی کہتے ہیں. ٹھیک ہے, ایکسٹرنل نعمتیں وہ کون سی ہیں؟ سورج اور چاند حساب کے ساتھ چلتے ہیں. ٹھیک ہے, اب یہ حساب کے ساتھ چلتے ہیں, حضرت تھانوی نے تو انہوں نے اس کا ترجمہ کیا, لیکن آگے اس کا مزید اور تفصیل بھی آتی ہے معروف مسائل میں. اچھا, اس کے بعد والنجم والشجر یسجدان, تو نجم کیا ہوتا ہے؟ بے تنہ کے درخت اور تنے دار درخت شجر کو کہتے ہیں, دونوں اللہ کے مطیع ہیں. یسجدان مطلب مطیع ہیں, اطاعت کرنے والے. سورج چاند کا چلنا تو اس لیے نعمت ہے کہ اس پر لیل و نہار, سردی گرمی, ماہ و سال کا حساب مرتب ہوتا ہے, یعنی دنیا میں جو دن گزرتے ہیں اور سردی گرمی آتی ہے, یہ سب جو ہے وہ سورج چاند کی موومنٹس کی وجہ سے تو ہوتا ہے نا. اور ان کے منافع ظاہر میں اور درختوں کا سجدہ اس لیے نعمت ہے, یعنی ان کے منافع تو ظاہر ہیں, سورج چاند کے منافع تو ہم سمجھتے ہی ہیں کہ بھائی سردی گرمی وغیرہ ان کے بغیر نہیں ہو سکتے. اچھا, اور درختوں کا سجدہ کیوں نعمت ہے ہمارے لیے بھائی؟ ٹھیک ہے بھائی, سورج چاند تو ٹھیک ہے بھی نعمت ہے, لیکن درختوں کا سجدہ ہمارے لیے کیسے نعمت بنتا ہے؟ وہ اس لیے کہ اللہ تعالیٰ نے ان میں انسان کے لیے بے شمار منافع کی تخلیق فرمائی ہے. ٹھیک ہے, یعنی اللہ تعالیٰ نے جو درخت اور پلانٹ کنگڈم پوری کی پوری بنائی ہے نا, تو ان میں اللہ تعالیٰ نے بہت ساری یعنی اچھی چیزیں رکھی ہیں, لیکن ان کو ساتھ ساتھ اللہ تعالیٰ نے مطیع بھی بنایا ہے. مطیع کا کیا مطلب؟ کہ یہ بھاگتے نہیں ہیں ہم سے کہ میں نہیں دیتا تمہیں اپنی نعمت, مجھے تو اللہ تعالیٰ نے نعمت دی ہے بس وہ میرے پاس ہے تو میں تمہیں کیوں دوں اپنی نعمت, انسان کو کیوں دوں اپنی نعمت, ہے نا. تو انسان اس کے پاس جائے نعمت لینے کے لیے یہ بھاگ جائے, یا انسان اس کے پاس جائے آگے سے یہ اپنی ایک ٹہنی سے تھپڑ لگائے انسان کو, بھاگو ادھر سے میں نہیں دیتا اپنی نعمت, ہے نا. تو یہ ایسا نہیں کرتا, اللہ نے اس کو انسان کے فائدے کے لیے بنایا, یہ چپ چاپ کھڑا رہتا ہے. درخت, پودے, آپ جاتے ہیں ہاتھ بڑھاتے ہیں اس کا پھل توڑ لیتے ہیں کھا لیتے ہیں, نہ پھل کے اندر سے کبھی کوئی آواز آتی ہے نہیں کھاؤ, کبھی کوئی بھوسا نکل کے آپ کو لگا کسی پھل کے اندر سے, نہیں لگا نا. लेकिन जानवरों के साथ ऐसा नहीं होता ना, लेकिन जानवर डिफरेंट है, वो एनिमल किंगडम है, वहां पे आप किसी जानवर को पकड़ने जाते हैं तो वो भाग जाता है, वो कभी लात भी मार देता है, जबा करने के लिए जाते हैं तो ऊंट साहब जो है ना, वो अगर सही तरह से छुरी मारने वाले को नहीं आती ना, तो ऊंट साहब जो है ना वो फिर कसाई की गर्दन ही तोड़ देते हैं, है ना। और भैंस जो, गाय जो होती है, वो फिर कितना मुश्किल होता है गाय को जबा करना कि भाई उसका गोश्त खाएं हम। गाय का दूध निकालना आसान काम नहीं होता, जब तक गवाला, एक्सपर्ट गवाला ना हो, गाय से दूध ही निकाल सकता। तो एनिमल किंगडम का मामला अलग है, प्लांट किंगडम का मामला अलग है। ये बिल्कुल चुपचाप सीधे साधे खड़े रहते हैं, आप आए इनको काटें, इनको तोड़ें, इनके साथ जो करना चाहें करें, अजीब है ना। यशुदान कितनी तफसील है इसके अंदर। खैर, इसका मतलब ये नहीं है कि वो जानवर जो है नाउज़ुबिल्लाह अल्लाह ताला की कोई नाफरमानी कर रहे हैं, लेकिन उनका एक जरा सा थोड़ा सा डिफरेंट मामला है, वो भी अल्लाह ताला की मुती ही है, लेकिन यहाँ उनका जिक्र किया नहीं। यहाँ पे नजम और शजर का तस्करा किया, ठीक है, बिल्कुल ही मुती है ये, तो सजदे में पड़े रहते हैं, लेटे रहते हैं गोला को जाके, है ना। अच्छा, आगे फरमाया, और एक नियमत ये है कि उसने आसमान को ऊंचा किया, वो समा रफा आहा, ऊंचा किया आसमान को, जिससे अलावा दूसरे मुनाफे मुतअल्लिका बिस्समा के बड़ी मनफात यह है कि उसको देखकर इंसान उसके बनाने वाले की अजमत शान पर इस्तदलाल करे, ठीक है ना। यानी बहुत सारे और भी मुनाफे हैं आसमान के होने के, जैसे कि वस्समाई ज़ातिर रज, सूरह तारिक के अंदर अल्लाह ताला ने फरमाया ना कि आसमान पलटाने वाला है। अब वो मॉडर्न साइंस में फिर उसकी एक्सप्लेनेशन देते हैं कि जी जो चीज़ें ऊपर जाती हैं वो आसमान से बाहर नहीं निकलती, स्पेस में नहीं चली जाती, वरना स्पेस में चली जाती तो दुनिया की ये जो रिसोर्सेज हैं वो बाहर चली जाती, नहीं आसमान बाहर जाने नहीं देता उनको, ठीक है ना। ये जितनी भी स्फेयर्स अल्लाह ताला ने बनाई हैं, मेसोस्फेयर और टोपोस्फेयर और ना जाने क्या क्या, ये सब जो है ना ये पलटाती हैं इन चीज़ों को, वापस हमारे पास आ जाती हैं। बुखारात ऊपर जाते हैं, दूसरी जगह पे जा करके बारिश की तरह से नीचे आ जाते हैं, है ना। कभी कोई पानी का एक मॉलिक्यूल भी जो है स्पेस में नहीं चला जाता, वरना फिर जाते रहते दुनिया का तो पानी ख़त्म हो जाता है इस तरीके से, है ना। सब कुछ यहीं पर रहता है, और इसी की वजह से ये जो सारी की सारी टेली कम्युनिकेशन दुनिया के अंदर चल रही है, एक जगह पर बैठे हुए आप बात कर रहे हैं, माशाल्लाह क्लास हो रही है, कोई इंडिया में बैठा हुआ है, कोई पाकिस्तान में बैठा हुआ है, कोई सऊदी अरब की किसी और जगह बैठा हुआ है, ये सब क्यों हो रहा है? क्योंकि ये जितनी ही हमारी वेव्स, साउंड वेव्स जो हैं वो कन्वर्ट होकर के इन वही ऊपर जा रही हैं, नीचे जा रही हैं, जहाँ भी जा रही हैं, और बड़ी तेजी के साथ जो है वो दूसरी मुकाम पे पहुंच रही हैं। तो अब सारा का सारा ये ऑनलाइन सिस्टम इसकी वजह से चल रहा है, ठीक है। तो आसमान के अंदर क्या क्या नेमतें हैं हमारे लिए, हम तो इसी एक चीज के तसव्वुर नहीं कर सकते। तो और फिर ये कि जो अकल वाले हैं, लुभ वाले लोग, अकल वाले तो सारे ही होते हैं, लेकिन इस्तेमाल करने वाले कौन होते हैं, जिनको कहते हैं उलुल अलबाब, सही मानों में इस्तेमाल करने वाले अकल को उलुल अलबाब होते हैं, लुभ वाले, कि वो जब किसी मखलूक को देखते हैं तो खालिक के बारे में सोचते हैं, है ना। बड़े बच्चे जब किसी, आप ले जाएं बड़े बच्चों को, बड़े लोगों को, ने? कोई अच्छी सी बिल्डिंग दिखाने के लिए, कोई अच्छे से जो है वो कोई इस किस्म की कंस्ट्रक्टेड मटेरियल दिखाने के लिए, तो जो बड़े होते हैं ना, यानी ज़्यादा मेच्योर्ड लोग होते हैं, वो वहाँ जा कर के जब उन चीज़ों को देखते हैं तो वो कहते हैं यार किसने इसको बनाया होगा, वो तो बनाने वाले इसके जो आर्किटेक्ट्स होंगे ना, कितने जहीन होंगे, कितने मेहनती होंगे, है ना, वो उनके बारे में सोचना शुरू कर देते हैं। और जो छोटे बच्चे होते हैं, हैं इमेच्योर, वो कहते हैं यार कितनी प्यारी बिल्डिंग है, और हम इस बिल्डिंग में कैसे खेलें, और हम इधर से भाग करके उधर जाएं, और हम उधर से भाग के इधर आएं, और इधर लटक जाएं, और उधर जो है वो कूदें और ये करें, है ना। ये बच्चे होते हैं, इनको खालिक याद नहीं आता, इनको आर्किटेक्ट याद नहीं आता, ये जो है ना वो जो आर्किटेक्चर होता है ना, उस आर्किटेक्चर में गुम हो जाते हैं। यही मामला हमारा भी है कि जो लुभ वाले होते हैं वो दरख्त को देखते हैं, उनको दरख्त बनाने वाला याद आता है, और जो लेसर अकल वाले होते हैं वो दरख्त को देखते हैं, कहते हैं यार इसका फल कैसे तोड़ के खाऊं मैं, है ना, इसकी लकड़ी को काट करके कैसे जो है उसको जलाऊं मैं, इसको क्या करूं, उसको ये करूं, उसको वो करूं, ठीक है। तो अकल का इस्तेमाल वो भी है, अकल का इस्तेमाल ये भी है, लेकिन हायर अकल जो है ना वो खालिक तक पहुँचाने वाली होती है। तो वही फरमा रहे हैं कि आसमान की के अंदर जो है वो बड़ी नेमत क्या है कि उसको देख करके, उसकी अजमत को देख करके, अल्लाह ताला की अजमत का इंसान जो है ना वो मुतआरिफ होता है। کما قال تعالی یتفکرون فی خلق السماوات والارض، یہ جو لب والے لوگ ہوتے ہیں یہ آسمانوں اور زمین کی تخلیق کے اندر فکر کرتے ہیں، ربنا ما خلقت هذا باطلا، اے ہمارے رب آپ نے ہمیں بیکار میں، فضول میں نہیں پیدا کیا، مقصد کے ساتھ پیدا کیا۔ ٹھیک ہے جی، تو باقی نعمتیں اور بھی ہیں ماشاء اللہ ایک سے ایک، تو کلاس کا ٹائم چونکہ ختم ہو گیا تو ہم یہاں پہ روکتے ہیں، کسی کو سوال پوچھنا ہے تو پوچھ لیجیے، نشان لگا لیتے ہیں ماشاء اللہ، سردیاں بھی ہو گیا کلاس کی تفصیل بھی کر لیتے ہیں۔ آپ میں سے کسی نے جو ہے ڈیورنگ دا کلاس میں مجھے تصویر بھی بھیج دی، جہاں پہ اوشنز ملتے نہیں ہیں، تو آپ نے جو مجھے تصویر بھیجی وہ گلف آف الاسکا کی ہے، ویئر ٹو اوشنز میٹ، لیکن دیٹس ناٹ دی اونلی پلیس، بہت ساری جگہیں ہیں جہاں پہ اوشنز جو ہے وہ اس طریقے سے ان کے درمیان آپ کو برزخ نظر آتا ہے۔ اچھا، ایک اور مزے کی چیز میں کہیں پڑھ رہا تھا کہ یہ جو اوشنز جہاں پہ اس طرح سے ہوتے ہیں نا میٹ کرتے ہیں اور ان کے درمیان برزخ ہوتی ہے، تو اب یہاں پر جو ہے نا وہ جو ادھر کے مولیکیولس ادھر جانے کی کوشش تو کرتے ہیں نا بھائی، یہ لکوڈ ہے نا، یہ کوئی سالڈ کی تھوڑی ہے، لکوڈ ہے، تو لکوڈ کے مولیکیولس ہیں یہ تو موو کرتے رہتے ہیں، آپ لوگ ماشاء اللہ انجینئر ہیں آپ کو زیادہ پتا ہوگا، ٹھیک ہے، تو یہ تو موو کرتے ہیں، تو اب جب موو کرتے ہیں تو پھر ادھر کے مولیکیول ادھر جاتا کیوں نہیں ہے، ادھر کا مولیکیول ادھر جاتا کیوں نہیں ہے، کوئی وجہ ہے نا، تو اللہ تعالیٰ نے ان کو روکا ہوا ہے، لیکن اللہ تعالیٰ نے کیا سبب اختیار کیا ہے اس کے لیے، ٹھیک ہے نا، تو دیر از سم تھنگ اسٹاپنگ اٹ، ادھر کے مولیکیول کو کوئی ریزسٹنس میٹ کر رہی ہوتی ہے کہ وہ ادھر جا نہیں پاتا، تو اب یہ جو ریزسٹنس ہوتی ہے، ٹھیک ہے نا، روک یعنی کوئی چیز روک رہی ہوتی ہے، تو آپ کے روکتے ہیں تو اس کے لیے آپ کو طاقت کی ضرورت پڑتی ہے نا، بغیر طاقت کے، بغیر انرجی کے آپ اتنی یعنی اربوں کھربوں کی تو کوئی تعداد ہی نہیں ہے نا، اس کو تو ہم یعنی بیونڈ آور کاؤنٹ، پتہ نہیں کتنے ہوتے ہوں گے، زلینز پلینز چلینز جو بھی آپ بنائیں، اتنے مولیکیولس کو جو روکا جا رہا ہے تو تصور تو کریں نا کتنی انرجی وہاں پر یوز ہوتی ہو، اسی وجہ سے جو انرجی پروڈکشن کے ہے نا فیولز ہے نا، پیٹرول سے انرجی بنا رہے ہیں جی، پانی سے انرجی بنا رہے ہیں جی، فلانی چیز ہائیڈرو انرجی اور فلانی انرجی، تو سائنٹسٹ کہہ رہے ہیں کہ یہ جو انرجی ہے نا جہاں پر دو اوشنز میٹ کر رہے ہوتے ہیں وہاں پر ایک بلو، یعنی انہوں نے نام رکھ دیا اس کا بلو انرجی، ٹھیک ہے، کہتے ہیں کہ اس انرجی کو اگر ہم ٹریپ کر لیں، اس کو اگر ہم سیو کرنے کے قابل ہو جائیں نا، تو یہ اتنی انرجی ہے، اتنی انرجی ہے جس کا کوئی حساب ہی نہیں، امیجن کریں نا، ادھر کا اوشن ادھر کا اوشن، اور ہر جگہ دنیا میں کتنے سارے ایسے لوکیشنز ہیں، کتنی انرجی ادھر پروڈیوس ہوتی ہوگی، اور اس انرجی کو اگر یہ کنورٹ کر لیں سیلز میں لے کر کے آ جائیں تو اس کا تو کوئی حساب ہی نہیں ہو سکتا، ٹھیک ہے، تو اللہ تعالیٰ نے انسان کے لیے کیا کیا چیزیں رکھی ہیں، سوچتے چلے جائیں اس کے اندر اور مزے کرتے چلے جائیں، ٹھیک ہے، یہاں پہ ہم کلاس ختم کرتے ہیں، آخر الدعوانا الحمدللہ رب العالمین، السلام علیکم۔